अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा टेकेन्द्र बस्यालको तपाईँलाई हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू। बाँकेका स्थानीय तहको टेन्डर ढिलाइले स्वास्थ्य चौकीमा औषधिको चरम अभाव। वरिष्ठ पत्रकार राम गोपालको 74 वर्षमा निधन, हिजै अन्त्येष्टि गरियो। डडेलधुरामा सामुदायिक वनले भेडा पालन व्यवसाय सङ्कटमा। रुकुम जिल्लालाई 5 वर्षमा गरिबीमा झार्ने लक्ष्य। असहाय अशक्त ज्येष्ठ नागरिक आश्रयका लागि आयोजित महायज्ञमा मनकारी दाताहरू जुट्दै। कालीकोटमा म्यादी प्रहरी र स्थानीयको प्रदर्शन, प्रशासनको कर्फ्यू जारी। र जाजरकोटमा सडक दुर्घटना रोक्न सेफ्टी बार लगाइयो। मध्यपश्चिम क्रिकेट क्लबले जिल्ला स्तरीय प्रतियोगिता गराउने तयारी।
यस क्षेत्रका पुराना चिर परिचित दक्ष र अनुभवी 45 वर्षदेखि सेवा दिँदै आएका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर केएन जोशीद्वारा विभिन्न रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्।
सेवाहरू पेट नचिरिकन दूरबीन प्रविधिबाट पेटको पित्त थैली र पानी कुलाको शल्यक्रिया गर्नुका साथै हाइड्रोसिल हर्निया, पाइल्स, प्रोस्टेट, मृगौलाको पथरी, थाइराइड र टन्सिलको पनि समुचित सफल उपचार हुन्छ। सम्पर्क डाक्टर केएन जोशी, प्रमुख कन्सल्टेन्ट सर्जन, गणेशमान चोक, सुर्खेत रोड, नेपालगञ्ज बाँके।
सम्पर्क नम्बर 081-520-872 र 98-580-21-872।
बाँकेका स्थानीय निकायले टेन्डर ढिलाइ गर्दा स्वास्थ्य चौकीमा चरम औषधि अभाव भएको समाचार छ। स्थानीय तहले टेन्डर प्रक्रियामा ढिलाइ गरेका कारण सबै स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले पुनः टेन्डर आह्वान गरेको छ। औषधिको मौजा त सकिँदै गएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले स्थानीय तहको सिफारिसका आधारमा स्वास्थ्य संस्थालाई भर्थेकका लागि औषधि दिँदै आएको छ। कार्यालयको अनुसार 3 महिनादेखि जिल्लाभर एलर्जी, रुगाखोकीमा प्रयोग हुने क्लोरोफिनालमाइनको अभाव भएको छ। त्यस्तै छालाको रोगको निदानका लागि अधिकांश मलमहरू सकिएका छन् भने भिटामिन बी कम्प्लेक्स, सिटामोल, एमोक्सोलिसिलियन लगायतका सिरपको अभाव हुँदा ग्रामीण क्षेत्रका बालबालिका प्रभावित भएका छन्। सिरप नहुँदा बालबालिकालाई निजी अस्पतालमा उपचारका लागि ल्याउनुपर्ने बाध्यता छ। स्वास्थ्य संस्थाले गर्भवती महिलालाई आइरन चक्की, काम चलाउ आधारमा वितरण गर्दै आएका छन्। यसअघि क्षेत्रीय मेडिकल स्टोर र जिल्ला जनस्वास्थ्य मार्फत औषधि आपूर्ति गर्ने गरिएको थियो, तर स्थानीय तह गठनपछि अधिकांश औषधि खरिदको बजेट त्यहीँ गएको छ। आजको कान्तिपुरमा नेपालगञ्जबाट कृष्ण प्रसाद गौतमले खबर लेख्नु भएको छ। असहाय अशक्त ज्येष्ठ नागरिकहरूको आश्रयका लागि शिव पार्वती निवास कैलाश भवन निर्माण लक्ष्य साथ सुरु गरिएको महायज्ञमा मनकारी दाताहरू जुड्न थालेका छन्। मङ्गलबारदेखि बागेश्वरी मन्दिर परिसरमा नीलसागर असहाय अशक्त तथा ज्येष्ठ नागरिक केन्द्रले कैलाश भवन निर्माणका लागि श्रीमत भागवत धन्न धान्याञ्चल सप्ताह ज्ञानकी सुरु गरेको छ। आश्रम निर्माणका लागि जग्गा दान गर्ने समाजसेवी छत्रकुमारी राणालाई शनिबार रातारोहण गरिएको छ। फुलटेक्रा निवासी 87 वर्षीय राणाले 60 लाख मूल्यको 2 कट्ठा जग्गा दान गर्नुभएको छ। यस्तै केन्द्रका अध्यक्ष सरिता खनालका पिता एमकान्त खनाल र वन्दना खनालले 30 लाख मूल्य बराबरको 3 कट्ठा जग्गा आश्रय नाममा दिनुभएको छ। आजको दैनिक नेपालगञ्जमा खबर छ। यस्तै कालीकोटमा कर्फ्यू जारी गरिएको छ। म्यादी प्रहरी र स्थानीय प्रदर्शन उग्र बनेको छ। कालीकोटमा म्यादी प्रहरी र स्थानीयको प्रदर्शन उग्र बनेपछि प्रशासनले हिजोदेखि कर्फ्यू आदेश जारी गरेको छ। अवस्था नियन्त्रण बाहिर जान लागेको भन्दै प्रशासनले दिउँसो 4 बजेबाट सदरमुकाम मानमा अनिश्चितकालीन कर्फ्यू लगाएको हो। प्रहरीको गोली लागेर शुक्रबार 1 म्यादी प्रहरीको ज्यान गएपछि आक्रोशित प्रदर्शनकारीले शनिबार दिनभर मानमामा प्रदर्शन गरेका छन्। जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय वार्तामा प्रशासनले माग पुरा गर्न आलटाल गरेको भन्दै उनीहरूले तोडफोड समेत गरेका छन्। कर्फ्यू तोडेर प्रदर्शनकारीले ढुङ्गामुढा गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो। म्यादी प्रहरीले निर्वाचनमा खटिदाको ज्याला कम भएको गुनासो गरेपछि शुक्रबार प्रहरीसँग झडप भएको थियो। प्रहरी गोलीमा म्यादी प्रहरी विवेक एडीको ज्यान गएको थियो। आजको अन्नपूर्णमा ललित बहादुर बुढाले खबर लेख्नु भएको छ। रुकुम जिल्लालाई गरिबी पाँच वर्षमा शून्यमा झार्ने लक्ष्य लिएको छ। शनिबार सम्पन्न दोस्रो जिल्ला सभाले पाँच वर्षमा गरिबीलाई शून्यमा झार्ने नीति तथा कार्यक्रम पारित गरेको हो। जिल्लामा हाल 26% नागरिक गरिबीको रेखामुनि रहेको र दिगो विकासका लक्ष्य अनुसार सबै ठाउँमा गरिबी अन्त्य गर्ने, गरिबीलाई शून्यमा झार्ने लक्ष्य लिएको छ। जलस्रोत पर्यटन तथा स्थानीय स्तरमा जडीबुटी जन्य उद्योगहरू सञ्चालन गरी रोजगारी सिर्जना गर्ने र यसले गरिबी न्यूनीकरणमा सहयोग पुर्याउनेछ। त्यस्तै स्थानीय सामुदायिक संस्थाहरूमा रहेका घुम्तीको रकमलाई व्यवस्थित रूपमा सञ्चालन गर्नुका साथै व्यवसाय सञ्चालनका लागि ऋण उपलब्ध गराउने, वित्तीय संस्थाहरूसँग समन्वयका लागि पहल गर्ने नीति लिएको छ। मनिष खड्काले आजको नयाँ पत्रिकामा रुकुमबाट खबर लेख्नु भएको छ। सडक सञ्जालले नजोडिएको समय सुदूरपश्चिमका जिल्लामा मालसामान ढुवानी तथा मासु प्रयोजनका लागि प्रयोग गरिने भेडा च्याङ्रा अहिले लोप हुँदै गएका छन्। सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली जिल्लाका बासिन्दाले प्रमुख व्यवसाय मानिने भेडा च्याङ्रा चरण क्षेत्र अभावले सङ्कट परेको छ। दार्जिलिङ स्थित अपि हिमाल, ब्यास, दुहु र नौगाड गाउँपालिकाका अधिकांश स्थानीय भेडा च्याङ्रा व्यवसाय सङ्कट उत्पन्न भएपछि पुर्खौली पेसा परिवर्तन गर्न थालेका छन्। भेडा च्याङ्राका लागि मौसम अनुसार हिमालदेखि पहाडसम्म डुलाउनु पर्ने व्यवसाय बताउँछन् सामुदायिक वनले। भेडा पालन व्यवसाय सङ्कटमा पुष्कर भण्डारीले आजको नागरिकमा खबर लेख्नु भएको छ। जाजरकोटका पश्चिम पहाडका सडकमा दुर्घटना रोक्न सेफ्टी बार लगाइएको छ। ठूला दुर्घटना बढ्न थालेपछि सरकारले यस्तो उपाय निकालेको हो। दुर्घटना रोक्न छिन्चु जाजरकोट सडक छेउमा फलामे बार र पर्खाल लगाइएको छ। सडक दुर्घटना हुँदा यातायातका साधन भिरालो जमिनमा धेरै तलसम्म खस्दा ठूलो मानवीय क्षति हुन थालेपछि सरकारले डेढ वर्ष अघि सडक छेउमा सेफ्टी बार लगाउन निर्देशन दिएको थियो। प्रहरीका अनुसार चार वर्ष यता छिन्चु जाजरकोट सडक खण्डमा भएका सवारी दुर्घटनामा 90 जनाको ज्यान गइसकेको छ। 2071 सालमा छिन्चु जाजरकोट सडक खण्डको भुर राहत गाउँको भेरीमा बस खस्दा 54 जनाको मृत्यु भएको थियो। दुर्घटना रोक्न सेफ्टी बार आजको अन्नपूर्णमा जाजरकोटको खबर प्रकाशित भएको छ। पश्चिम डायरीमा नयाँ सरकार गठन र राजधानीका विषयमा नेतृत्वको बुझाइ।
राज्य प्रशासनिक पुनर्संरचना आयोगले एउटा सिफारिस गराएको छ, सातवटै प्रदेशको राजधानीको, त्यसमा पाँच नम्बर प्रदेशको राजधानीको सिफारिस दाङै छ। आधिकारिक रूपले सिफारिस शीर्ष नेताहरूलाई भेटेर आएको छ। मेरो विश्वास के छ भने दाङै हुन्छ भन्ने।
लगायतका सामग्री सुनाउन बाँकी नै छ, अहिलेलाई व्यापारिक विश्राम।
गाई भैँसी पालक किसानहरूका लागि अत्यन्त जरुरी जानकारी।
दुधालु पशुहरूमा लाग्ने थुनेलो रोगले दुधको उत्पादन घटाउने हुनाले किसानहरूलाई आर्थिक हिसाबले निकै क्षति पुर्याउँछ। जथाभावी एन्टिबायोटिक्सको प्रयोगले पशु तथा मानव स्वास्थ्यमा समेत नकारात्मक असर पार्दछ भने दुध राम्ररी उमालेर नखाएमा मानिसमा क्षयरोग, ब्रुसेलोसिस, झाडा पखाला जस्ता रोगहरू देखिन सक्छ।
थुनेलो रोग लाग्न नदिन ध्यान दिनुपर्ने कुराहरू।
गोठ सधैँ सुक्खा र सफा राख्ने।
दुध दुहुने व्यक्तिले नियमित रूपमा नङ काटी साबुन पानीले हात धोएर मात्र दुध दुहुने।
दुध दुहुनु अगाडि थुन र कल्चौडो सुक्खा कपडाले पुछ्ने।
दुध दुहुने र ढुवानी गर्ने भाँडा राम्ररी पखालेर घाममा सुकाउने।
दुध दुहिसकेपछि पोविडिन आयोडिन 9 भाग र ग्लिसरिन 1 भाग मिसाएर बनाएको औषधिको झोलमा प्रत्येक थुन चोप्ने र त्यसपछि पशुलाई घाँस पराल दिई कम्तीमा 20 मिनटसम्म बस्न नदिने
र पशुमा थुनेलोको समस्या देखा परेमा तुरन्त प्राविधिकसँग उपचार गराउने।
USAID को आर्थिक सहयोगमा हेफर इन्टरनेसनल नेपाल र पशु सेवा विभागको सहकारीमा सार्वजनिक हितका लागि प्रसारित सन्देश।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
त्यो जय बागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे
हो? त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98483553523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर
अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
देश यति बेला संहिता कार्यान्वयनको चरणमै छ। तीन तहका निर्वाचन सम्पन्न भइसकेका छन् भने तीनै तहमा पुनर्संरचनागत हिसाबले सरकार बन्दैछन्। तर दलहरूको बीचमा यति बेला राष्ट्रिय सभा गठनका विषयमा विवाद देखिएको छ। एकल संक्रमणीय प्रणाली हुने वा बहुमती प्रणाली राष्ट्रिय सभा गठन हुने भन्नेमा मुख्य दलहरू बीचमै विवाद छ। यो विषयमा अध्यादेश मार्फत राष्ट्रपति समक्ष समेत पुगेको छ, तर दलहरू राजनीतिक सहमतिमै अघि बढ्ने सोचमा छन्। यसरी हेर्दा अब सरकार गठनको प्रक्रिया अनिश्चित जस्तो देखिएको छ। यसै सन्दर्भमा दाङ सहकर्मी निमुसङ्गम घरतीले उप प्रधानमन्त्री एवं माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महरालाई नयाँ सरकार कहिले गठन लगायत अन्य विषयमा कुराकानी गर्नुभएको छ।
बिचमा कुनै अवरोध भएन भने, कुनै व्यवधान खडा भएन भने अबको 3 हप्तामा सरकार बन्छ। सरकार बन्नुको निमित्त 3 कुरा जरुरी छ। एउटा, निर्वाचन आयोगले अब कुन पार्टीले कति सिट भन्ने कुरा पत्र लेख्नुपर्छ। हरेक पार्टीले आफ्नो समानुपातिक सूची अनुसारको छानेर निर्वाचन आयोग पठाउनुपर्छ। निर्वाचन आयोगले त्यसको जानकारी चाहिँ राष्ट्रपतिलाई, प्रतिनिधि सभाको हकमा राष्ट्रपति, प्रदेश सभाको हकमा राज्यपाललाई जानकारी गराउनुपर्छ।
त्यो व्यवधान भने चाहिँ के देख्नु भएको छ त्यस्तो? र
व्यवधान भनेको प्रष्ट रूपमा कस्तो छ भने, यो समानुपातिको सूची बनाएर पार्टीले पठाउन ढिलो गर्छ। सबै पार्टीभित्र यो चाहिँ छलफल बहस छँदैछ। कुनै पनि पार्टी यसमा बाँकी छैन। सबैका समानुपातिका उम्मेद्वारहरू काठमाडौँ केन्द्रित छन्। सबै पार्टी नेताहरूलाई घेराबन्दी गरे छन्। त्यस बेला उनले ढिलो नगरिकन निर्वाचन अहिले तोकेको समयमा पठायो भने त समस्या हुँदैन। तर पार्टी बीचको चाहिँ अब छलफल बहस अलिकति टाइम लेला भन्ने अनुमान गरे मात्रै मैले।
अहिले यो राष्ट्रिय सभा गठन निर्वाचनको प्रक्रियालाई लिएर जुन विवाद जस्तो देखिरहेको छ, यसमा तपाईँहरूको एमाले माओवादी र कङ्ग्रेसको फरक फरक हिसाबको धारणा आइरहँदाखेरि, यो प्रक्रियागत आउनुपर्ने विवाद हो अथवा देशका लागि हितका लागि विवाद हो अथवा बर्खा झिकेको, के लाग्छ तपाईँलाई?
नेकपा माओवादी केन्द्र यसमा बीचमा छ। अहिले अलिकति टफ फडान चाहिँ कङ्ग्रेसको, टफ फडान चाहिँ नेकपा एमालेको देखिन्छ। एकल संक्रमणको पक्षमा नेपाली कङ्ग्रेस हुँदैन, बहुमतीय पक्षमा जानुपर्छ भने नेकपा एमाले। त्यसकारणले अब सिटमा अलिकति तलमाथि हुन्छ संख्यामा, त्यसकारणले नेकपा एमाले पनि अब बहुमत आएको बेलामा किन छोड्ने भन्ने होला। नेपाली काङ्ग्रेसले पनि अब कम सिट आएको बेला 2-4 सिट बढाउन सकिन्छ कि भन्ने होला। त्यसो नगरिकन यसलाई टुङ्गाउनुको निमित्त बसेर छलफल गर्ने, यसलाई विवादको विषय नगराउने, यसलाई टुङ्गाइदिने, हुन त अध्यादेशद्वारा गर्नुपर्ने हो। अहिले संसद छैन, अध्यादेशमा सरकारले बनाएको कुरा राष्ट्रपतिले पास गरिदिने कुरा हो। अनि राष्ट्रपतिले पास गरिदिने बित्तिकै यो सिद्धिहाल्छ। तर एकपटक राष्ट्रपतिको चाहना, सबै दलहरूको धारणा के छ त भनेर बुझ्ने इच्छा गर्नुभएको छ।
अब यसलाई कानुनी प्रक्रियागत ढङ्गबाट टुङ्ग्याउने अथवा दलीय छलफल र सहमतिबाट टुङ्ग्याउने कसरी उपयुक्त होला? अब
राम्रो कुरा त सहमति गर्दा राम्रो हुन्छ। 5 दलले एउटा राय दियो भने राष्ट्रपतिले त्यो रायलाई आधार मानेर निर्णय गर्न सक्नुहुन्छ।
अब तपाईँ चुनाव लगत्तै काठमाडौँ पनि जानुभयो, यो प्रदेशको राजधानी कहाँ तोक्ने भन्ने खालले एक प्रकारले विभिन्न आफ्नो क्षेत्रको फरक फरक कुराहरू आइरह्यो। दाङकी बुटोल भन्ने निकै ठुलो चर्चा पनि छ, र दाङमा अहिले क्षेत्रीय प्रशासकले पनि यहाँको संरचनागत अवस्था के छ भनेर खोजिरहेको विषय छ। अर्को टोलीले बुटोलमा सबै उपयुक्त छ भनेर सरकारले त्यो एउटा खालको प्रतिवेदन बुझाइसक्यो भन्ने कुराहरू पनि आइरहेको छ। अहिले तपाईँ काठमाडौँ गएर दाङ फर्केर आउँदाखेरि नयाँ कुरा चाहिँ प्रदेशको राजधानीको विषयमा के लिएर आउनु भएको छ?
प्रदेश नम्बर 5 को राजधानी दाङ हुन्छ। क्षेत्रीय प्रशासकले, उतापट्टिको क्षेत्रीय प्रशासकले उताको संरचना ठिक छ भनेर पठाएको छ, यतापट्टिको क्षेत्रीय प्रशासकले यतै ठिक छ भनेर पठाएको छ। त्यसमा चाहिँ यहाँको प्रतिवेदनकै पुगेको छैन, त्यति मात्रै हो। तर मैले हिजो क्षेत्रीय प्रशासकलाई पनि भेटेँ, सबभन्दा उपयुक्त ठाउँ यहाँ छ, दाङ छ, यो बाहिर जस्तो प्रचारमा आछ नि राज्य प्रशासनिक पुनर्संरचना आयोगले एउटा सिफारिस गराएको छ सातवटै प्रदेशको राजधानीको त्यसमा पाँच नम्बर प्रदेशको राजधानीको सिफारिस दाङै छ आधिकारिक रूपले सिफारिस शीर्ष नेताहरूलाई भेटेर आएको छ मेरो विश्वास के छ भने दाङै हुन्छ भन्ने
सरकार काम चलाऊ तपाईँहरू यसअघि नै बिना विभागीय अब तोक्ने कुरामा दलीय छलफल दलीय सहमति नै होला र तपाईँले सम्भावना कुरा गरिरहँदाखेरि के कुराहरूलाई आधार मानेर दाम उपयुक्त हो भन्ने तपाईँको तर्क हो
पहिलेदेखि नै यसको आधार भनेको छु यो बर्दिया रुकुमको पूर्वी भाग त्यसपछि नवलपरासीको पश्चिम खण्ड समेत गरेको केन्द्रबिन्दु हो अनि यो उपत्यका हो मौसमका दृष्टिकोणले उपयुक्त छ त्यसपछि विकासको दृष्टिकोणले स्पेसको दृष्टिकोणले प्रशस्त समानको ठाउँ हो त्यसकारण यो सीमाबाट अलिक टाढा छ सुरक्षाको दृष्टिकोणले उपयुक्त भावनाले यो ठाउँ नै उपयुक्त छ भन्ने मेरो धारणा हो
उप प्रधानमन्त्री एवं माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महरा र निमु संगम घरती अब अर्को सन्दर्भ वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी रामगोपाल वैश्यको 74 वर्षको उमेरमा निधन भएको छ नेपालगञ्जस्थित रानी तलाउ निवासी वैश्यको शुक्रबार राति 11 बजे घरमै निधन भएको हो उहाँका छोरा पत्रकार अजय कुमार गुप्ताका अनुसार राति खाना खाएर आराम गरिरहेको अवस्थामा एक्कासी निधन भएको थियो खाना खाएर आराम गरिनुभएको थियो त्यही बेला एक्कासी अप्ठ्यारो महसुस गर्नुभयो त्यसपछि प्राण त्याग्नुभयो उहाँले भन्नुभयो प्रोस्टेट क्यान्सरबाट पीडित रहेका वैश्यले लामो समयसम्म नेपालगञ्जमा उपचार गराउनु भएको थियो केही दिन अघि उहाँलाई चितवनस्थित क्यान्सर अस्पतालमा उपचार गराएर शुक्रबार मात्रै घर ल्याइएको थियो 48 वर्ष लामो पत्रकारिता इतिहास बोकेका वैश्यलाई नेपाल पत्रकार महासङ्घले 1 वर्ष अघि मात्र प्रेस स्वतन्त्रता सेनानी उपाधि दिएको थियो आजको नागरिक पश्चिमेलीमा अर्जुन ओलीले खबर लेख्नु भएको छ मध्यपश्चिम क्रिकेट क्लबले यही पुसको अन्तिम सातदेखि बाँकी जिल्लामा रहेका सबै विद्यालयहरूलाई सहभागी गराई अन्तर्विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने भएको छ शनिबार कोहलपुरमा सम्पन्न क्लबको पूर्णकालीन बैठकले जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो विगतमा समेत जिल्ला तथा क्षेत्रीय स्तरका प्रतियोगिताहरू सञ्चालन गर्दै आएको क्लबले बुम रेमिटको मुख्य प्रायोजनमा जिल्ला स्तरीय प्रतियोगिता सञ्चालन गर्न गइरहेको क्लबका अध्यक्ष दिपेन्द्र थापाले जानकारी दिनुभयो आजको मिसन टुडेमा खबर छ हरेक घरमा शौचालय र खानेपानी उपलब्ध छ विद्यालय उमेरका बालबालिका नियमित विद्यालय जान्छन् कुनै पनि घरमा निरक्षर सदस्य छैनन् गाउँमा मदिरा र जुवातास पूर्ण रूपमा निषेध छ यहाँको विकास योजना महिलाको नेतृत्वमा बन्छ सरकारी तथा गैर सरकारी निकायको स्वीकृति लिएर मात्र यो गाउँमा आवश्यक पर्ने योजनामा लगानी गर्न पाउँछन् सुर्खेतको जरबोटास्थित आफर गाउँका आमाहरू विभिन्न सूचक निर्माण गरेर नमुना गाउँ बनाउने अभियानमा जुटेका छन् नमुना गाउँको अठोटसहित 5 वर्षीय रणनीति बनाउन उनीहरूले पछिल्लो समयमा गाउँको मुहार नै बदलेका छन् 60 घरधुरी रहेको आफर गाउँमा हिजोआज बाल विवाह हुन छाडेको छ दलितको बाहुले रहेको यो गाउँमा जातीय विभेद घटेको छ एक घर एक व्यवसायको रणनीति अनुसार हरेक घरले कुनै न कुनै व्यवसाय सञ्चालन गरिरहेका छन् आमाको नेतृत्वमा नमुना गाउँ ललित बहादुर बुढाले आजको अन्नपूर्णमा खबर लेख्नु भएको छ बैतडी सिद्धेश्वरका किशोरी किशोरले बढ्दो उमेरसँग देखिने शारीरिक परिवर्तनका विषयमा खुलेर कुरा गर्न थालेका छन् सिद्धेश्वर स्वास्थ्य चौकीले उनीहरूलाई लक्षित गरी किशोर किशोरी मैत्री कक्ष स्थापना गरेपछि आफ्नो यौन समस्याका विषयमा उनीहरू खुलेर कुरा गर्न थालेका हुन् केही वर्ष अघि कक्षा 9 र 10 स्वास्थ्य शिक्षा अन्तर्गत प्रजनन स्वास्थ्यको पाठ सुरु हुँदा कक्षामा एकजना छात्र बस्न पनि लजाउँथे शिक्षकले समेत त्यो पाठ पढाउन धक मान्थे तर अहिले विद्यार्थीहरू निर्धक्कसँग प्रजनन स्वास्थ्यबारे जानकारी राख्छन् ज्ञानेश्वर मावि सिद्धेश्वरका प्रधानाध्यापक तर्कराज भट्टले भन्नुभयो यौन स्वास्थ्यबारे सचेत बन्दै आजको नयाँ पत्रिकामा बैतडीको खबर प्रकाशित भएको छ पश्चिम डायरीमा भर्खरै निर्वाचित तिनै तहका जनप्रतिनिधिसँग जनताको अपेक्षा
अब आएका नयाँ प्रतिनिधिहरू सबभन्दा पहिलो शिक्षाको व्यवस्था रोजगारको व्यवस्था यहाँका युवाहरू विदेश नजाउन् तिनको लागि केही रोजगारमूलक व्यवस्था गर्न पर्यो
लगायतका सामग्री बाँकी नै छन् अहिलेलाई फेरि व्यापारिक विश्राम
डाक्टर राजन पाण्डेको क्लिनिक सरीको सूचना
प्रमुख कन्सल्टेन्ट फिजिसियन 11 तहका डाक्टर राजन पाण्डेको क्लिनिक सिद्धार्थ अस्पतालबाट सगरमाथा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली जिल्ला प्रशासन कार्यालयको सामुन्ने बास्कोटा मार्केटमा यही मङ्सिर 15 गतेदेखि सरेको जानकारी गराउँदछौ
सम्पर्क नम्बर 9869179125 र 9863600 सगरमाथा पोलिक्लिनिक बास्कोटा मार्केट नेपालगञ्ज
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
Hyundai Traffic Safety।
सवारी साधनमा सिट बेल्टको प्रयोगले मात्र पनि दुर्घटनाबाट हुने मानवीय क्षतिमा 50% कमी आउँदछ। सिट बेल्टको प्रयोगले जरिवानाबाट मात्र होइन जोखिमबाट पनि बचाउँदछ।
Drive safe, drive smart।
A social initiative of Lakshmi Hyundai Nepal।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि एकैसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। स्थानीय तह प्रदेशसभा र प्रतिनिधि सभा मार्फत जनताले प्रतिनिधिहरू चयन गरेर सम्बन्धित निकायमा पठाएका छन्। स्थानीय तहको असार 14 र प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मङ्सिर 21 गते भएको निर्वाचनबाट प्रतिनिधिहरूलाई बर्दियाली जनताले जनताको समग्र विकासको जिम्मा लगाएका छन्। तिनै प्रतिनिधिहरूले बर्दियाको विकास निर्माणका लागि तत्काल के गर्नुपर्छ भनेर बर्दियाबाट साथी अनुज थारूले विभिन्न व्यक्तिहरूको आवाज सङ्कलन गरेर पठाउनु भएको छ। सुनौ सर्वसाधारणहरूको आवाज।
भोला प्रसाद पौडेल, बाटोको सही विकास भएको छैन, खाने पानीको समस्या छ, बिजुलीको समस्या उस्तै छ, अस्ति नै लोड सेडिङ घोषणा गरेको, अहिले जो बिहान बेलुका जो लोड सेडिङ भइराखेको छ। अब आएका नयाँ प्रतिनिधिहरू सबभन्दा पहिलो शिक्षाको व्यवस्था, रोजगारको व्यवस्था, यहाँका युवाहरू विदेश नजाउन् तिनको लागि केही रोजगारमूलक व्यवस्था गर्न पर्यो।
म जुना खड्का, सर्वप्रथम म के भन्न चाहन्छु भनेदेखि, जुन यो प्रदेश र प्रतिनिधि सभाबाट जितेर जानुको सभासदज्यूहरूले आर्थिक नै विकासको पहिलो बाटो हो, विशेष गरेर के भने बचत त्याग मिनाओस् होइन भने पहिलो प्राथमिकता बचत तथा ऋणलाई पहिलो प्राथमिकता दिएर विभिन्न कार्यक्रमहरू उहाँहरूले एकदम छिटो भन्दा छिटो गर्नुपर्छ भन्ने मलाई लाग्छ।
म सूर्यबहादुर सिंह, प्रदेश सभाका सभासदहरूले पहिला त प्रदेशको राजधानी यो सबै क्षेत्र समेटी सबै जनताको प्रतिनिधित्व आत्मसम्मान हुने खालको ठाउँ छनौट हुन्छ कि हुँदैन यो कुराको ख्याल गर्नु पर्यो। दोस्रो कुरो, नेपालको अहिले हामीले ठुल्ठुला महत्त्वाकाङ्क्षी कुराहरू त ल्याएका छौँ, यसलाई सञ्चालन गर्ने हाम्रो आर्थिक स्रोत के हो? अहिले सबैको घोषणा पत्रमा नेपालको समृद्धिको कुरा उठिएको छ। नेताको मात्रै समृद्धि हुने हो कि जनता र राष्ट्रको समृद्धि हुन्छ? किनभने राष्ट्रको समृद्धि हुनको लागि हरेक जनताको जीवनशैलीमा परिवर्तन आएको देखिनु पर्यो, सबैले सरल ढङ्गले रोजगार पाएको हुनु पर्यो, स्वास्थ्य शिक्षा यी आमूल नवीन हुने कुराहरूको बारेमा जनताले पाउने सुविधाहरू व्यवस्था चाहिँ हुनु पर्यो।
मेरो नाम इन्द्रा कुमारी महत हो। जनप्रतिनिधिहरूले अब बाटोघाटो निर्माण गरिदिए हुन्थ्यो, ग्राविलहरू गाउँ गाउँमा गरिदिएदेखि हुन्थ्यो, अनि स्वास्थ्य क्षेत्रमा पनि उनीहरूले राम्रो अनुगमन गरेर कहाँ राम्रो उपचार भएन भनेर हेरिदिए हुन्थ्यो।
कमला भट्टराई, सबभन्दा पहिला त अब स्वास्थ्य, शिक्षा र बाटोघाटोलाई हेर्नु पर्यो, अनि त्यसपछि गएर सिपमूलक कार्यक्रमहरू ल्याउनु पर्यो र बेरोजगारीलाई रोजगार दिनु पर्यो।
म बद्री बराल, उहाँहरूले गरिदिनु पर्ने के छ भने, सर्वप्रथम यहाँ शान्ति सुरक्षा र सुशासनको लागि उहाँहरूले पहल गरिदिनु पर्ने जस्तो देख्छु मैले।
नयाँ संरचनापछि जिल्ला समन्वय समितिले दुईपटक जिल्ला सभा गर्यो। रुकुमको खबर हो। पहिलो जिल्ला सभा जिसिस गठनका लागि भएको थियो भने दोस्रो नीति तथा कार्यक्रम विषयमा निर्णय गर्न शनिबार भएको दोस्रो जिल्ला सभा सुनसान रह्यो। विगतका जिल्ला परिषद तामझाम र ठुलै तयारीका साथ गरिन्थ्यो, तर यसपटक औपचारिकतामै सीमित भयो। विगतका जिल्ला परिषद भएकै ठाउँमा मञ्च बनाएको थियो। विगतमा खचाखच अतिथिले भरिने मञ्च यसपटक भने खाली देखियो। जिल्ला सभा उद्घाटनको सत्रमै धेरै सहभागी भएनन्। सुनसान जिल्ला सभा आजको कान्तिपुरमा खबर छ। नेपालगञ्जमा शनिबार कवि नवराज पराजुलीको कविता कन्सर्ट आयोजना गरिएको छ। नेपाली साहित्य परिवार महेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा गरेको कार्यक्रममा पराजुलीले 5 कविता वाचन गरेर सुनाउनु भयो। महेन्द्र बहुमुखी क्याम्पस बिबिएस अध्ययनरत विद्यार्थीले युट्युबमा नवराजलाई सुनेपछि प्रत्यक्ष रूपमा उहाँका कविता सुन्न महेन्द्र बहुमुखी क्याम्पसमा निम्ति आएका हुन्। त्यसका लागि कपिल अञ्चानको संयोजकत्वमा भूमिका निर्वाह गरिएको थियो। पराजुलीले कार्यक्रममा 1 घन्टाभन्दा बढी आफ्ना सशक्त कविताहरू वाचन गर्नुभएको थियो। गुन्जिए कवि नवराज आजको दैनिक नेपालगञ्जमा खबर छ। अब पश्चिम डायरीमा नागरिक मत। अब बन्ने नयाँ सरकारप्रति नागरिक अपेक्षाका विषयमा आजको नागरिक मत केन्द्रित रहेको छ। सुनौ नेपालगञ्ज उपमहानगरपालिका वार्ड नम्बर एकका दिलबहादुर खत्रीको विचार।
अब हामी जनताको मुख्य आशय के हो भनेपछि असल शासन कुशल प्रशासन जनताले चाहेको छ र भ्रष्ट रहित सरकारले निष्पक्ष तरिकाले भ्रष्ट रहित काम गर्यो भने जनताको लागि त्यही नै ठुलो उपलब्धि हो। अब यसमा के छ भने विकास निर्माण भनेको प्रक्रिया रूपले जाने हो, गर्नुपर्ने कामहरू विकास निर्माणबाट लिएर र जुन अहिले हाम्रो सक्षम जनशक्ति विदेश गइराखेका छ, अहिले यहाँ सक्षम जनशक्तिको अभावले गर्दाखेरि काम हुन सकेका छैन र त्यो सक्षम जनशक्तिलाई स्वदेशमै रोजगारी दिन सकोस् सरकारले। अब यो सरकारले त विभिन्न कल कारखाना उद्योग धन्दा सञ्चालन गर्नु पर्यो, आफ्नो पुँजी लगानी लगाएर हुन्छ या उनीहरूलाई सक्षम जनशक्ति युवा लाई सरकारले दिनुपर्ने राहत दिएर उनीहरूलाई कुनै पनि उद्योग धन्दाको लागि उसले सहयोग गर्नुपर्छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट। बाँकेकै स्थानीय तहको टेन्डर ढिलाइले स्वास्थ्य चौकीमा औषधिको चरम अभाव। वरिष्ठ पत्रकार रामगोपालको 74 वर्षमा निधन, हिजै अन्त्येष्टि गरियो। डडेलधुरामा सामुदायिक वनले भेडा पालन व्यवसाय सङ्कटमा। रुकुम जिल्लालाई 5 वर्षमा गरिबी शून्यमा झार्ने लक्ष्य। असहाय सशक्त ज्येष्ठ नागरिक आश्रयका लागि आयोजित महायज्ञमा दाताहरू जुट्दै। कालीकोटमा म्यादी प्रहरी र स्थानीयको प्रदर्शन, प्रशासनको कर्फ्यू जारी। र जाजरकोटमा सडक दुर्घटना रोक्न सेफ्टी बार लगाइयो। मध्यपश्चिम क्रिकेट क्लबले जिल्ला स्तरीय प्रतियोगिता गराउने। पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ। हवस् त, प्राविधिक सहयोगी योगेशसँगै म टेकेन्द्र बिदा हुन्छु। आज पुष 9 गते शनिबार आइतबार डिसेम्बर 24 तारिक एकैछिनपछि दैनिक रेडियो पत्रिका बिड न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।